तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। देश परदेश नेपाल सरकार र स्विस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन परियोजना सामीसँग सहकार्य गरी उत्पादन गरिएको हो।
नमस्कार। वैदेशिक रोजगारीका विभिन्न विषयमा छलफल र संवाद गरिने कार्यक्रम देश परदेशमा तपाईंलाई मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटाको स्वागत छ। देश परदेश कार्यक्रम हरेक मंगलबार यसै समयमा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ र यसको पुनः प्रसारण बुधबार बेलुकी 5:20 पनि सुन्न सकिन्छ।
देशभित्र र बाहिर पाइने कामका अवसर, विदेशको काम र कमाई, कामका लागि चाहिने सिप र वैदेशिक रोजगार यस कार्यक्रमका मुख्य विषय हुन्। रोजगारीका क्रममा आउने सुख दुःख सँगै काम गर्न जाने देशको हावापानी, रहन सहन, चाल चलन र काम गर्दा सावधान हुनुपर्ने विषय पनि कार्यक्रम देश परदेशमा समावेश हुन्छन्।
कोरोना महामारीको दोस्रो लहरका कारण बन्द भएको अन्तर्राष्ट्रिय उडान लगभग एक महिनापछि श्रम गन्तव्य देश कतारबाट पनि शुरू भएको छ। नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाड़ीका अरू देश र मलेसियाबाट उडान खुल्ने मिति अझै अनिश्चित छ। उडान बन्द भएर के गरौं भइरहेका कतिपयले स्वदेश फर्कने विचार त्याग्न थालेका छन्। तर करार सकिएका, भिजिट भिसामा गएका र अत्यावश्यक कामले घर नफर्की नहुने परिबन्धमा परेकाहरूको समस्या सरकारले नबुझिदिँदा उनीहरू अलमल र अन्यलमा परेका छन्। आजको देश परदेश सरकारी अलमलले सिर्जेको श्रमिकको स्वदेश फिर्ती कसरी होला त भन्ने विषयको सेरोफेरोमा केन्द्रित छ।
आज हामीसित छन्
गन्तव्य देशमा अड्किएका श्रमिकको समस्या बढ्दा उनीहरूको बसोबास र खानपिनको बन्दोबस्त कसरी भइरहेको छ। रिपोर्ट
आइएलओको प्रोजेक्ट अनुसार नै अहिले खाना पिनाको व्यवस्था गरिएको छ, तर नेपाल फर्कन सकिएको छैन।
श्रम गन्तव्य देशबाट समस्यामा परेका श्रमिकको स्वदेश फिर्ती कहिले र कसरी होला भन्ने विषयमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसँगको कुराकानी।
कोही दाजुभाइ दिदीबहिनीहरू हलपत्रमै पर्नु भएको छ, समस्यामै छ भने चाहिँ हामीलाई यो जानकारी आधिकारिक हिसाबले आएपछि हामी त्यो समस्या समाधान गर्न हामी तत्कालै पहल चाहिँ हामी गर्छौँ।
अनि स्वदेश फर्कनेहरूका लागि सरकारले तोकेको नयाँ मापदण्ड बारे जानकारी पनि कार्यक्रममा समावेश छ।
साथमा छ तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर पनि। तर यी सामग्री प्रस्तुत गर्नुअघि सुनौ हप्ताभरिका रोजगार गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपा तिमल सिन्हा।
तपाईँ साउदीबाट स्वदेश फर्किने दिन कुर्दै हुनुहुन्छ। अब कतार वा टर्कीलाई ट्रान्जिट बनाएर साउदीबाट नेपाल आउन सकिने भएको छ। नेपाल सरकारले कतार, टर्की र चीन सहित तीन देशसँगका नियमित उडान खुला गरेपछि कतार र टर्कीलाई ट्रान्जिट बनाएर साउदीबाट पनि स्वदेश फर्कन सकिने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ। साउदीबाट सोझै नेपाल आउने उडान खोल्ने सम्बन्धमा अझै कुनै निर्णय भएको छैन। दूतावासका अनुसार कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स मध्ये आफूलाई सहज हुने फ्लाइट मार्फत नेपाल फर्कन सकिन्छ। वैदेशिक रोजगार विभाग श्रम कार्यालय थाहा छल अब हरेक बुधबार खुल्ने भएको छ। बायोमेट्रिक नभएका व्यक्तिहरूको पुनः श्रम स्वीकृतिका लागि मात्र हरेक बुधबार कार्यालय खुल्ने श्रम कार्यालय थाहा छलले जनाएको छ। अहिले सरकारले तीन देशमा हप्तामा एकपटक उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति दिन कार्यालय खुल्ने जनाएको हो। काठमाण्डु उपत्यकामा निषेधाज्ञाको समयमा पनि अन्तर्राष्ट्रिय उडान मार्फत विदेश आवत जावत गर्नेहरूलाई सिधै विमानस्थल जान दिइने भएको छ। हवाई टिकट, पासपोर्ट र भिजा हुनेहरूलाई सिधै विमानस्थल जाने गाडीको सहजीकरण गर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डुले जनाएको हो। काठमाण्डु उपत्यकामा जेठ 31 गतेसम्म निषेधाज्ञा लम्बिएको छ। विदेशबाट हवाई उडान मार्फत नेपाल आएका यात्रुलाई क्वारेन्टिनका लागि होटेलसम्म लैजाने र 10 दिनको होटेल क्वारेन्टिन पूरा गरेका यात्रुलाई घरसम्म जानका लागि सीसीएमसीले सहजीकरण गर्नेछ।
सुन्नुभयो हप्ताभरिका रोजगार गतिविधि। अब आजको कार्यक्रमको मेलो थालौं। महामारीको कारण उडान बन्द भएको करिब एक महिनापछि कतारबाट नेपालीहरू आउजाउ गर्न पाउने भएका छन्। खाडीका अरू देश र मलेसियामा पनि जहाज खुल्छ र घर जाउँला भनेर कुर्नेहरू बढ़िरहेका छन्। उडान बन्द भएर बेलैमा घर फर्कन नपाई विदेशमा समस्यामा पर्नेहरू बढे पनि गएको वर्ष जस्तो यो पाली रोजगारी गुमाएर अलपत्र पर्नेहरू कमै छन्।
नेपालमा फैलिएको महामारीकै कारण कतिपयले घर फर्कने विचार त्याग्न थालेका छन्। तर करार सकिएका, बिरामी परेका, भिजिट भिसामा गएका र अन्य अत्यावश्यक कामले घर फर्कनै पर्नेहरूको समस्या चाहिँ विकराल हुँदैछ। यो कठिन समयमा खाड़ीका देशमा समस्यामा परेका श्रमिकलाई दूतावास, गैर आवासीय नेपाली संघ र अरू नेपाली समुदायले के कस्तो सहयोग गरिरहेका छन् त? युएईबाट उज्यालो सहकर्मी उमाकान्त पाण्डेको सहयोगमा तयार पारिएको रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ साथी इन्द्र सरा खड्का।
परम्परा संस्कृति अनुसार एउटा छोरो भएर आफ्नो बुवाको मृत्यु हुँदाखेरि उपस्थित हुन अन्तिम संस्कार र तपाईँको चाहिँ क्रिया गर्दाखेरि उपस्थित हुन नपाउँदाको पीड़ा त अब यो वर्णन गरेर साध्य नै छैन। अब यस्तो बारेमा त अब दुःख कष्ट भइहाल्यो। अब यसको लागि योभन्दा अगाडिको लकडाउनमा मैले कति साथीहरू यस्तो पीडा साथीहरूलाई पहल गरेर आफैले उद्धार गरेर पठाएँ। तर अब जब मलाई आफैलाई समस्या पर्यो अब त्यसमा केही नै गर्न सकिएन।
अहिले साउदीमा कार्यरत रमेश भण्डारी। उडान बन्द भएकै कारण रमेशले बुवाको अन्तिम पटक अनुहार हेर्न त पाउनु भएन। बुवा बितेको 12 दिन हुँदा पनि घर फर्कने कहिले हो टुङ्गो भएको छैन। छोरो भएको कर्तव्य समेत पूरा गर्न नपाउँदा रमेशलाई साउदीमा पलपल जिउँदै मर्दै गर्न परेको छ। न हिँडेर आउन सक्ने न त आत्तिएर हुने। उहाँले घर फर्कने विभिन्न उपाय लगाउनुभयो तर हर प्रयास असफल भयो।
यहाँबाट रियादबाट दिल्ली, दिल्लीबाट काठमाडौँ जानुस् भनेर अब त्यो पनि यहाँबाट रियादले बोर्डिङ नै नदिने भयो दिल्लीलाई नेपालीलाई डाइरेक्ट काठमाडौँ मात्रै बोर्डिङ दिने ब्यान गरेछ भने बोर्डिङ दिन मानेन।
साउदीमा कार्यरत राजु थापाको भने करार सकिएको छ। घर फर्किने तयारी भइसकेकाले उहाँले भएको अलिअलि पैसा पनि घर पठाइदिनुभयो। तर त्यही बेला उडान बन्द हुँदा अहिले राजुलाई खाना बस्नकै समस्या हुन थालेको छ। करार सकिएकाले कम्पनीले काम पनि दिएको छैन। साथीभाइसँग सापटी मागेर गुजारा लगाइरहे पनि लामो समय यस्तै समस्या भए भोकै मर्नुपर्ने दिन आउँछ भन्नुहुन्छ राजु। युएमा कार्यरत झापाकी निर्जा भट्टराई पनि उडान बन्द हुँदा समस्यामा पर्नु भएको छ। घर फर्कने तयारी गर्दा गर्दै उडान बन्द भयो। सुत्केरी निर्जालाई समयमा घर फर्कन नपाउँदा समस्या भयो।
श्रीमान श्रीमती यही दुईजनै काम गरिरहेका थियौँ। मेरो असारमा डेट थियो बच्चाको, अब अगाडि नै भयो। अगाडि भएको कारणले गर्दा नेपाल जान पनि पाइन। सबै उडानहरू बन्द भएको कारणले यहाँ स्याहार सुसार पनि हुन राम्ररी पाएन। बच्चाको फ्लाइट बन्द छ, बिजोगको अवस्था भयो। अब सरकारले उडान छिटै खोलिदिए जान सजिलो हुन्थ्यो।
युएमै कार्यरत सुरेश उप्रेतीको पनि भिसा सकिएर ओभरस्टे शुरू भएको 7 दिन भयो। नेपाल फर्कन नपाउँदा युएमा ओभरस्टे अर्थात भिसा अवधिभन्दा बढ़ी बसेको कारण तिर्नुपर्ने जरिवाना बढ़्दो छ। करार र भिसा दुवै सकिएकाले कम्पनीले पनि वास्ता गर्न छोडेको छ। अहिले खान बस्न नै समस्या हुन थालेको छ उहाँलाई। उहाँ भन्नुहुन्छ, दूतावासमा खबर गर्दा पनि हामी केही गर्न सक्दैनौ भन्छन्। कसलाई भन्ने, कहाँ भन्ने भएको छ। अहिले युएमा कार्यरत हेटौँडाका अजय कुमार नेगीलाई पारिवारिक समस्याका कारण जसरी पनि घर आउनु थियो। कम्पनीसँग विदा मागेर घर फर्कने तयारी पनि गर्नुभयो। त्यही बेला उडान बन्द भयो। अब कहिले खुल्छ भन्ने निश्चित नहुँदा उहाँले आफ्नो घर फर्कने सोच बदल्नुभयो। उहाँ कम्पनीसँग कुरा गरेर फेरि काममा फर्कनु भएको छ।
जान्छु भनेर बसेको, फ्लाइट बन्द हुने बित्तिकै फेरि 20 दिन जति बसेर अनि फेरि रिजोइन गरेको हो अनि तिर पनि अलिक समस्या थियो जानुपर्ने नै थियो अब नभएपछि अब रिजोइन भयो।
कोरोनाको दोस्रो लहर शुरू भएपछि उडानहरू बन्द हुँदा खाडीका अन्य देशको तुलनामा साउदी र युएबाट घर फर्कन खोज्नेको संख्या बढ़ी छ। कतिपय भिसाको अवधि सकिएर बसेका छन् भने कतिपय हातमा टिकट काटेर पनि रोकिएका छन्। गन्तव्य देशमा गएको वर्ष जस्तो रोजगारी गुमाएरै अलपत्र पर्ने अवस्था छैन, तर उडान बन्द भएकै कारण तोकिएको समयमा घर फर्कन नपाएकै कारण समस्यामा पर्नेहरू भने दिनहुँ बढ्दै गएका छन्। भिसाको अवधि र करार सकिएका बिरामी अत्यावश्यक कामले घर फर्कन पर्ने श्रमिकहरू अहिले जहाज खुल्ने दिन गन्दै बसिरहेका छन्। समस्यामा परेका केही श्रमिकलाई गैर आवासीय नेपाली संघले सहयोग पनि गरिदिएको छ। खाडीका देशमा रहेका नेपालीको अवस्था र आवश्यकता बारे थप जानकारी दिँदै हुनुहुन्छ गैर आवासीय नेपाली संघ एनआरएनए का प्रवक्ता डीबी छेत्री।
अब अहिले पहिला जस्तो खाडी मुलुकहरूमा यही बिमार हुने समस्या त छैन, तर कतिपय मानिसहरूको कन्ट्राक्ट सकिएर उहाँहरू जानुपर्ने, कतिपय नेपालबाटै पनि यहाँ जबको लागि फर्किसक्नुपर्ने, उहाँहरूको भिजा एक्सपायर हुने यो स्थिति अहिले छ। युएमा केही समस्याहरू परेका र कति एउटा दुईटा चाहिँ ट्रान्सगार्ड जस्ता कम्पनीहरू बन्द भएको भन्ने कुराहरू आएका छन्। उसले गर्दा त्यहाँ केही साथीहरूले अब यो हाम्रो सरायलोको प्रोजेक्ट अनुसार नै अहिले खानापिनाको व्यवस्था गरिएको छ, तर नेपाल फर्काउन सकिएको छैन। हामीहरूलाई आवश्यक परेको ठाउँमा त्यो गरिरहेका छौँ। अहिले आवश्यक परेको चाहिँ खासै धेरै ठाउँमा परेको छैन। खानापिनाकै व्यवस्था चाहिँ तसर्थ परेको खण्डमा हामी छौँ, हामी गर्छौँ र हामीले बुझ्ने काम पनि गरिरहेका छौँ।
समस्या छ अहिले, अब सरकारले फेरि खोल्यो भने पनि हामीलाई डर छ भोलि फेरि त्यही चार्टर सिस्टम त्यही चाहिँ सिस्टम बनाउने होला र त्यसमा महँगाईमा पार्ने होला भन्ने डर छ। त्यसैले अलिकति व्यवस्थित गरेर महिनाका एउटा दुईटा फ्लाइट चाहिँ अब उता नेपालमा सुव्यवस्थित नहुन्छ, सबै देशबाट गर्नुपर्छ, पैसा हुँदै जान्छ। अब काम गरेर कस्तो भइदिन्छ भन्दा मान्छेले बुझिदिँदैनन् कि एउटा मजदुरले घर जान र भनेर सबै कुरो पठाइसकेर केही पैसा सीमित राखेर बसेको बेलामा सर्टेन नेपालमा चाहिँ कुनै निर्णय भइदिँदाखेरि अब उसले त्यो पैसा यहाँ खाइसक्ने, भोलि टिकट काट्ने स्थितिहरू आउँछन् भन्ने हामीलाई डर छ।
सुन्नुभयो, श्रम गन्तव्य देशमा श्रमिकको समस्या र उनीहरूको समस्या समाधानका लागि दूतावास एनआरएनए लगायत नेपाली संघ संस्थाले गरिरहेको सहयोग र समन्वयको कुरा। श्रम गन्तव्य देश मलेसियामा पछिल्लो समय कोरोनाको त्रास पनि बढ़दो छ। जुन 14 मलेसियामा पूर्ण लकडाउन छ, समस्यामा परेर मलेसियाबाट घर फर्कने चाहनेहरूको संख्या पनि दिनहुँ बढ़दो छ। नेपाली श्रमिकको पछिल्लो अवस्थाबारे जानकारी दिँदै हुनुहुन्छ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे।
फ्लाइट खुलेको छैन, त्यसले अब अप्ठ्यारो छ। कतिपय नेपालीहरू नेपाल जानु भनेर बस्नु भएको छ, उहाँहरूले पनि पाउनु भएको छैन। अब जेलमा पनि सजाय पुरा गरेर नेपाल जाने भनेर बस्नु भएको छ, उहाँहरू पनि जान पाउनु भएको छैन। अब डेड बडीहरू पनि त्यसै परिरहेको छ, समस्या छ।
कति जति छ सर डेड बडी, कति करारहरू सकिएर फर्किनु पर्ने, कतिजना जेलबाट फर्किनु पर्ने, कतिजना होला?
जेलबाट फर्किने अहिले त्यस्तै 65 जति होला, डेड बडी त्यस्तै 35 जति होला। अनि अब यो कन्ट्राक्ट पुरा गरेको यसरी फर्किने, यसको हामीमा फर्किने त्यसको आधार जति होला।
पहिलेदेखि पनि नेपाल र मलेसिया बीच उडान खोलिदिनुहोस् भनेर अनुरोध त गर्दै आउनु भएको हो, पछिल्लो समय चाहिँ के रेस्पोन्स पाउनु भएको छ नेपाल सरकारबाट मलेसिया र नेपाल बीच उडान खोल्ने अथवा कसरी खोल्न सकिएला?
खोल्ने भन्ने कुरा सुनिरहेछौँ हामीले पनि, अब हामीले जोखेर पनि पठाएछौँ। फेरि कम्तीमा हप्तामा एउटा राइट बडी पठाइदियो भने अहिलेलाई समस्या समाधान हुन्थ्यो भनेर भनिरहेको।
अहिले त्यहाँ कोही नेपालीलाई दूतावासले नै सहयोग गरेर राख्न पर्ने, अलपत्र पर्ने त्यस्तो खालको अवस्था चाहिँ छ कि छैन?
त्यस्तो त छैन, केही केहीलाई कम्पनीहरूले चाहिँ कन्ट्र्याक्ट सकियो पनि
त्यसमा अब दूतावासमा चाहिँ आजकल कतिको आउँछन् गुनासोहरू राख्ने, फोनहरू अलिकति जुन पोहोरको जस्तो अवस्था थियो त्यो खालको चाहिँ छ कि छैन सर?
पहिलेको चरणमा जस्तो थियो त्यस्तो त छैन, तर अब अहिले इन्फेक्सन चाहिँ पहिले भन्दा बढी छ अहिले। तर के भने मान्छेहरू अलिकति अभ्यस्त भइसकेकोले पहिले जस्तो हात्तिएको अवस्था चाहिँ छैन, तर
अब फ्लाइट कहिले खुल्छ, हामी कहिले घर जाने भन्ने यस्तो शङ्का आइरहन्छ।
अब त्यहाँ संक्रमण बढ्दै जाँदा त मलेसियाले फेरि अलिकति कडाईहरू गरिरहेको छ, कम्पनीहरू सञ्चालन भइरहेका छैनन् होला, के छ सर त्यहाँको अवस्था?
कम्पनीहरू चाहिँ चलिरहेछ, तर अरू जति त अब यो रेस्टुरेन्टको बिजनेसहरू यस्तो आदि इत्यादि चाहिँ कम छ।
अब 1000 जना जति भन्नुभयो, अब यो अब कहिले खुल्ने नखुल्ने भन्ने अलिकति अनिश्चितकै अवस्था छ, दूतावासको राय चाहिँ के छ सर? अब यो बढ्दै जाँदा उडान पनि अब रोकिँदै जाँदाखेरि त समय बढ्दै जाँदा त्यहाँ समस्या पनि बढ्दै जालान्।
हामीले चाँडो खोलिदिन पर्यो भनेका छौँ, जति सक्दो चाँडो खोलौँ भनेर भनेका
छौँ। हप्तामा एउटा भए पनि उडान सञ्चालन गर्नुपर्ने माग दूतावासहरूले गर्दै आएका छन्। सरकारले पनि श्रम गन्तव्य देशमा विस्तारै उडान खोल्ने भनेको छ, तर समय घर्कँदै जाँदा गन्तव्य देशमा श्रमिकको समस्या पनि बढ्दो छ। गएको वर्ष पनि उडान बन्द हुँदा समयमा घर फर्कन नपाई हजारौं श्रमिक समस्यामा परे। सरकारले समस्यामा परेका श्रमिकलाई निशुल्क उद्धारको निर्देशिका बनायो, तर त्यसको कार्यान्वयन अति फितलो भयो। यो पाली पनि श्रमिकको समस्या तत्काल सम्बोधन गर्न सरकारी संयन्त्र बनेको छ। समस्यामा परेका श्रमिकको निशुल्क उद्धार, उडान नखुल्दासम्म उनीहरूको बसोबास, खानपिन र हवाई टिकटको व्यवस्था बारे हाम्रा प्रश्नको जवाफ दिँदै हुनुहुन्छ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ।
वैदेशिक रोजगार बोर्डले चाहिँ अब यो वैदेशिक रोजगारीको क्रममा श्रम स्वीकृति लिएर गएको छ। वैदेशिक रोजगारको क्रममा कोरोना महामारीको कारणले रोजगारी गुमाएर वा समस्यामा परेर अल्पत्र परेका नेपाली श्रमिकहरूको समस्या तत्कालै सुनवाई गर्ने र त्यही अनुरूप तत्काल सम्बोधन पनि गर्ने भन्ने उद्देश्यले यो एउटा चाहिँ तत्काल प्रतिकार्य समिति भन्छ, ऱ्यापिड रेस्पोन्स टिम भनेर चाहिँ यो 77 वैशाख 12 गतिमा एउटा निर्णय भएको छ। त्यो समितिको मुख्य म्यान्डेट नै अघि मैले भनिहालेँ तपाईँहरूलाई, त अब यो कोभिडको कारणले साँच्चै अल्पत्र परेका छ भने सबै नियोगहरूसँग समन्वय गर्ने, सूचना सङ्कलन गर्ने र अहिलेको अवस्थामा तत्काल सहयोग उपलब्ध गराउनु पर्ने अवस्था छ भने तत्काल सम्बोधन गर्ने, यी कुराहरू ल्याएर सम्बोधन गर्ने भन्ने छ। र यसलाई चाहिँ अब कार्यान्वयन तहमा लानको लागि सबभन्दा पहिला चाहिँ यो हाम्रो वैदेशिक रोजगार बोर्डमै रहेको श्रम कल सेन्टरलाई परिचालन गरेका छ। श्रम कल सेन्टर मार्फत चाहिँ सबै कुटनीतिक नियोगहरू लगायत चाहिँ यो सम्पर्क समन्वय गर्ने भन्ने छ। त्योदेखि बाहेक चाहिँ हामीले एउटा ओपन यो इमेल एड्रेस दिएका छौँ यो ऱ्यापिड रेस्पोन्स टिमको। तपाईँको यो लोकप्रिय यो कार्यक्रम मार्फत सबैलाई मेरो निवेदन, हाम्रो यो rescue@mollis.gov.np छ, म फेरि दोहोऱ्याउँछु, RESCUE rescue@mollis.gov.np यो 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 चाहिँ इमेलमा सिधै उहाँलाई आफ्नो समस्या राख्न सक्नुहुन्छ। त्यसमा हामीले यो गुगलमै राखेका छौँ, एउटा चाहिँ सानो 1 पन्नाको चाहिँ विवरण उहाँले भर्नुपर्छ। त्यसरी भरेपछि हामी कहाँ चाहिँ कामदारले सिधै चाहिँ हामीलाई गुनासो गर्न सक्ने, त्यसरी चाहिँ हामीले चाहिँ कल सेन्टर मार्फत गर्न सक्ने त्यो व्यवस्था छ। र अहिले यो इमेल मार्फत अनि अर्को चाहिँ हाम्रो ट्विटर एकाउन्ट पनि छ, @mollis_rescue भन्ने छ, त्योभन्दा पनि इमेलमा बढी चाहिँ हामीलाई यो चाहिँ गुनासोहरू आइरहेको छ। अहिले हामीले पछिल्लोबाट गर्दाखेरि करिब करिब 80-90 जना जतिको चाहिँ इमेल प्राप्त भएको छ। हामीले यो चाहिँ अब परराष्ट्र मन्त्रालय मार्फत चाहिँ सबै नियोगहरूमा यो जानकारी पनि गराइसकेका छौँ, यो यसरी हामीले सम्पर्क चाहिँ हामीले गर्न खोजिरहेका छौँ भनेर। र हामीलाई रेस्पोन्स 80-90 जनाको आएको पनि छ, खास गरी अधिकांश त अहिलेसम्म पाएको चाहिँ हाम्रो UAEबाट। भिसा क्यान्सल गरेर बसेका छु, अब यहाँ चाहिँ प्लेन चाहिँ अब चल्दैन, हामी अल्पत्र पर्ने भयौँ, के गर्ने भनेर हामीलाई त्यस्तो खालको गुनासो आएको छ। त्यसलाई सम्बोधन गर्ने क्रममा अब हामीले चाहिँ नि यो विभिन्न निकायहरूमा CCMC लगायत सम्पूर्ण निकायमा हामीले रिक्वेस्ट पनि गऱ्यौँ, अनुरोध पनि गऱ्यौँ, र अहिले मलेसिया लगायत खाडी मुलुकहरू सबै खाडी मुलुकहरूमा नियमित फ्लाइट चाहिँ नै अब सञ्चालन गर्ने, आजदेखि त कतारको त आइ पनि सकेका छ, नियमित फ्लाइट सञ्चालन गर्ने गरेर आइसकेका छ।
अहिले अब जस्तो कतारबाट आज सुरुवात भयो, तर कतारबाट भए पनि खाडीकै अरू श्रम गन्तव्य देश, त्योसँगै अर्को ठुलो श्रम गन्तव्य देश मलेसिया, जहाँ त अहिले कोरोना संक्रमण पनि पछिल्लो समय अझै बढिरहेको छ, अब यो बेलामा नेपाल फर्कन चाहिँ नपाइरहेको अवस्थामा गन्तव्य देशमै करार सकेर कम्पनीले वास्ता नगरेर अथवा विभिन्न कारणले समस्यामा पर्नुभयो भने उहाँहरूलाई चाहिँ अब खानपिनकै व्यवस्था गर्नु पर्यो, बसोबासकै व्यवस्था गर्नु पर्यो भने चाहिँ कसरी गर्नुहुन्छ? यो टिमले त्यो खालको समस्या चाहिँ सम्बोधन गर्छ कि गर्दैन? गर्छ भने कसरी गर्छ?
एकदमै गर्छ। एउटा कुरा चाहिँ के हो भने सुनिताजी, यस्तो विषम परिस्थितिमा चाहिँ तपाईँको समस्या अल्पत्र परेर खान बस्ने समस्यामा परेको अवस्थामा नै पहिला थिएन, अहिले सिधै हामीले सम्पर्क गर्छौँ। किन भन्नुहुन्छ भने अब यो यो खालको व्यवस्थापनको लागि अब हाम्रा श्रमिक दाजुभाइ दिदीबहिनीहरू विदेशमा अनेक विभिन्न मुलुकहरूमा हुनुहुन्छ, अब उहाँहरूको समस्या छ पक्कै पनि, तर कस्तो कस्तो कुन कुन मुलुकमा कतिजनालाई के समस्या छ भन्ने कुरा चाहिँ सबभन्दा पहिला हाम्रो त्यही देशमा रहेको हाम्रो कूटनीतिक नियोगहरू हाम्रो राजदूतावासहरूमा जानकारी हुन्छ है। त्यही भएर उहाँहरूको समस्या समाधान गर्नको लागि सबभन्दा पहिला त अब परराष्ट्र मन्त्रालय, हाम्रो श्रम मन्त्रालय, पर्यटन मन्त्रालय, यो कम्तीमा यी तिनवटा निकायबीच एकदम सघन र घनीभूत चाहिने समन्वयको जरुरी छ। पहिला अलिकति समस्या थियो, अब छैन, अब छैन। अनि अब हामीले अब मैले भन्न खोजेको कुरा के मात्रै हो भन्दाखेरि, पहिला अब परराष्ट्र मन्त्रालय नियोग मार्फत चाहिँ आएपछि मात्रै हामीलाई जानकारी हुन्थ्यो, ए यहाँ यो मुलुकमा यस्तो समस्या रहेछ, यतिजनालाई समस्या परेको रहेछ, हामीले अब चाहिँ ऊ गर्नुपर्छ भनेर परराष्ट्र मन्त्रालय मार्फत अब पैसा खान बस्नलाई समस्या भएकोलाई पनि नियोगको अनुरोध गर्ने हामी पैसा पहिला पनि पठाएकै हो। अब अहिले चाहिँ नि हामीले एउटा चाहिँ परराष्ट्र कूटनीतिक नियोग मार्फत परराष्ट्र मन्त्रालयबाट आउने पनि भयो, अर्को चाहिँ हाम्रै अघि तपाईँले भने रेस्क्यु टिम ऱ्यापिड रेस्क्यु टिमलाई सिधै जानकारी पनि हुने भयो। त्यस्तो खालको मेकानिजम कल सेन्टर मार्फत हामीले त्यो मेकानिजम पनि बनाएका छौँ। भनेपछि कुनै श्रमिकलाई समस्या पऱ्यो भने तत्कालले उसले चाहिँ सिधै उहाँले सम्पर्क पनि गर्न सक्नुहुने भयो, र अब चाहिँ जसरी भयो भने अब परराष्ट्र मन्त्रालय मार्फत हो चाहिँ हामी कहाँ सिधै सम्पर्क भएपछि अब हामीसँग चाहिँ यो अल्पत्र कामदारहरूको उद्धारको लागि कोषको रकम प्रयोग गरेर उद्धार गर्ने निर्देशिका पनि छ हामीसँग। त्यो निर्देशिकाको आधारमा अब हामीले चाहिँ उहाँहरूलाई चाहिँ साँच्चैकै समस्या परेका श्रमिकलाई टिकट खर्च उपलब्ध गराउने, यो उहाँहरूलाई खानापिनाको लगायतको चाहिँ अब समस्या छ भने कुनै दिनमा हामीले चाहिँ रकम पठाएर त्यो सम्बोधन व्यवस्थापन गर्ने त्यो लगायत कामको लागि हामी तत्काल तयार भएर बसिराखेको छौँ। निर्देशिका अझ सरल सजिलो होस् भनेर त्यो चाहिँ अब संशोधन चाहिँ नै गर्ने काम भइरहेको छ, यो अन्तिम क्याबिनेटमाबाट चाहिँ स्वीकृत भएर आउने क्रममा छ। त्यो भयो भने झनै सरल र सहज हुन्छ निर्देशिका कानुनी हिसाबले। तर जे भयो भने कुन मुलुकमा कति कामदार के समस्यामा छन् भन्ने कुरो पहिलो सूचना हामीलाई चाहियो। त्यो सूचना भनेको अब परराष्ट्र मन्त्रालय मार्फत नियोगले हामी कहाँ पठाउन सक्ने पनि भए, वा कामदारले सिधै अघि मैले भनेको हाम्रो कल सेन्टर मार्फत पनि रिपोर्टिङ गर्न सक्ने भए, अब यी सूचनाहरू हामी कहाँ हाम्रो बोर्डसम्म आइसकेपछि कुनै न कुनै माध्यमबाट हाम्रो बोर्डमा आइसकेपछि हाम्रो त्यो समितिमा त्यो कुरा छलफल गरेर हामीले तत्कालै अब खानपिनको समस्या छ भने नियोगहरूमा पैसा पठाउने, वा त्यस्तो खालको अब निर्देशिकाको मार्फतमा त्यो अन्तर्गत हवाई भाडा उपलब्ध गराउनु पर्ने अवस्था छ भने त्यो पनि गर्नलाई हामी तयार छौँ। तर त्यसको लागि सबभन्दा पहिलो इनिसिएसन नियोग श्रमिक आफै ले चाहिँ इनिसिएसन चाहिँ त्यो चाहिँ लिनुपर्ने जरुरी छ। मैले अघि भने नि हाम्रो इमेलमा 80-90 चाहिँ इमेलमा हामीलाई जानकारी त्यो गुनासो आएको छ, त्यो rescue@moles.gov.np आएको छ।
तर उहाँहरू के भने नियोगहरूले चाहिँ कतिको पठाएका छन् अहिले? तपाईँहरूले अब सूचना संकलनको काम त कल सेन्टर मार्फत भइराखेको छ भनेर भन्नुभयो,
गन्तव्य देशमा रहेका नियोगहरूले पनि पठाइराखेका छन् अहिले। तर मुख्य कुरो मैले अघि पनि भने नि त मलाई दुईवटा पहिलाको परिस्थिति अहिले छैन। अहिलेको मुख्य समस्या भनेको उडान बन्द भएकोले त्यहाँ चाहिँ करार अवधि सकिएर थुप्रिँदै गएको सङ्ख्या थपिँदै गएको अवस्थाले पहिला जस्तो अवस्था हो नहोस् भनेर आतिएर चाहिँ उडान छिटो खोलिदिनु पऱ्यो भन्ने त्यो अहिलेको मुख्य तपाईँको इस्यु नै त्यही हो। त्यो अब त्यो इस्यु त्यो समस्या अथवा त्यो जुन छ त्यो सम्बोधन भइसकेको छ। आजदेखि अब नियमित उडानहरू खुल्ला भइसकेको छ। अब आउने जो समय हुनुहुन्छ विदेशबाट उहाँहरूले अब चाहिँ त्यो मापदण्ड त पालना गर्नु पऱ्यो, 72 घन्टा को चाहिँ रिपोर्ट दिनु पर्यो। यहाँ आइसकेपछि उहाँहरू चाहिँ अब 5 दिन अनिवार्य चाहिँ होटल क्वारेन्टाइनमा बस्नु पर्यो। पिसिआर नेगेटिभ आएपछि 10 दिन चाहिँ आफ्नै घरमा होम क्वारेन्टाइन बस्छु भनेर उहाँहरू जानु पर्यो। यो 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 मापदण्डहरू सबै पुरा गरेर आफ्नो प्रक्रियागत हिसाबले जानेछ। अब यो बिचमा पनि उहाँहरूले त्यस्तो खाली खालको कुनै समस्या आर्थिक हिसाबले परेको छ भने अब मैले चाहिँ यहाँ मार्फत सबैलाई निवेदन गर्न खोजेको चाहिँ वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोष भनेको जसले वैदेशिक रोजगारमा जानलाई श्रम स्वीकृति लिएर कोषमा 1500 रुपियाँ कन्ट्रिब्युसन गरेर जानुभएको छ उहाँहरूलाई समस्या पऱ्यो भने मात्रै कोषले चाहिँ आर्थिक सहायता उपलब्ध गराउँछ। त्यो भएर अब यहाँ फर्किने क्रममा उहाँलाई समस्या पऱ्यो भने हामी तयार छौँ। त्यसको लागि उहाँहरूले सिधै हामीलाई जाने निवेदन गुनासो गरे पनि भयो अथवा हामीलाई जानकारी गराए पनि भयो, हाम्रो कुटनीति निर्णय मार्फत गराए पनि भयो, हामी चाहिँ त्यो उहाँहरूको सहायताको लागि तत्पर छ।
यस्तो खालको सहायता जुन बोर्डले प्रदान गर्ने सहायता छ यो चाहिँ गन्तव्य देशबाट फर्कँदा मात्रै हो कि अथवा अहिले त यहाँ आइसकेपछि पनि होटल क्वारेन्टिनमा बस्नुपर्ने, अहिले अब काठमाडौँबाट सहज रूपमा घरसम्म जान सक्ने अवस्था पनि छैन, त्यस्तो बेलामा पनि यदि कोही श्रमिक चाहिँ साँच्चै समस्यामा छ भने उसलाई बोर्ड मार्फत सहयोग प्रदान हुन्छ?
अब हेर्नुहोस् है, श्रमिक भन्ना साथ अहिले यस्तो हुन्छ, मैले अहिले पनि दोहोऱ्याएर भने श्रम स्वीकृति लिएर गएको हुनु पर्यो, त्यसपछि आएर हाम्रो कल्याणकारी कोषमा चाहिँ 1500 रुपियाँ रकम जम्मा गरेको हुनु पर्यो। त्यस्तो अवस्थामा वैदेशिक रोजगारीकै क्रममा कोरोनाको कारणले उहाँलाई समस्यामा परेको छ, आर्थिक हिसाबले समस्यामा छ भने अब नियोग मार्फत उहाँलाई यता फर्किने टिकटको लागि नियोग मार्फत चाहिँ उहाँलाई अनुरोध गरेमा हामी उपलब्ध गराइदिइहाल्छौँ। र यहाँ आइसकेपछि पनि हामीले यो होटल क्वारेन्टाइन आदि इत्यादिको खर्च हामी गर्न सक्दैनौँ। यो हाम्रो अब किनभने हामीलाई नियम प्रचलित नियम कानुनले बाँधेको हुन्छ, हामीले चाहेर पनि गर्न सक्दैनौँ। निर्देशिकाले टिकटसम्म उपलब्ध गराइदियो भनेर हामी टिकट खर्च दिन्छौँ। अब यहाँ आइसकेपछि होटल क्वारेन्टाइनको खर्च हामी गर्न सक्दैनौँ, त्यो हाम्रो नियमै छैन। तर यदि हुँदाहुँदै पनि अब उहाँलाई घर जानलाई यातायात खर्चको समस्यै छ भने पनि त्यस्तो अवस्थामा हामीले अलिअलि सहयोग गर्न चाहिँ हामी सक्छौँ। त्यो चाहिँ त्यो पनि अब आधिकारिक निकाय हो, एक्ज्याक्टली अब भनौँ त्यसको लागि पनि कुनै आधिकारिक निकायले सिफारिस गरेर बोर्डले समर्थन गराउनुपर्छ, त्यो हामी त्यति ठुलो कुरा होइन। तर त्यो भयो भने हामी खर्च त्यो यातायात खर्चको समेत हामी व्यवस्था गर्न सक्छौँ। त्यसपछि उहाँहरू होम क्वारेन्टाइन बस्ने आदि इत्यादिमा त पैसा पर्दैन। तर त्यो ठुलो समस्या होइन है सङ्गीताजी, अहिलेको समस्या भनेको किनभने निर्देशिकाले के भनेको छ भन्दाखेरि त्यो महामारीको बेलामा श्रमिकलाई श्रमिकको समस्या समाधान गर्ने चाहिँ जिम्मेवारी सरकारको जति छ रोजगारदाताको पनि त्यतिकै हुन्छ, सम्बन्धित देश सरकारको पनि त्यतिकै जिम्मेवारी हुन्छ भनेर सम्बन्धित सरकार देशको सरकार प्रमुखसँग पनि यो सहजीकरण गर्नको लागि कुरा भइरहेको छ भने दोस्रोतर्फ चाहिँ तपाईँको इम्प्लोयर त्यो रोजगारदातालाई पनि जिम्मेवारी बनाउने हिसाबले, किनभने यस्तो बेलामा सहयोग भएन भने उहाँहरूलाई चाहिँ त्यस्तो खालको रोजगारदातालाई 5 वर्षसम्म ब्ल्याकलिस्टमा राख्ने भनेर निर्देशिकाले बकाइदा व्यवस्था गरेको छ। त्यो हिसाबले गर्दाखेरि निर्देश यो रोजगारदातालाई पनि टिकट काटिदिएको अवस्था छ। अहिले टिकट हातमा हुनाहुँदै पनि अन्तर्राष्ट्रिय चाहिँ उडानहरू चाहिँ अहिले चाहिँ बन्द भइदिँदाखेरि समस्यामा पर्या हो भनेपछि अब खुला गरिसकेपछि यो सुचारू गरिसकेपछि अब त्यो समस्या नहोला। यद्यपि कोही दाजुभाइ दिदीबहिनीहरू हलपत्रमै पर्नु भएको छ समस्यामै छ भने चाहिँ अब हामीलाई यो जानकारी आधिकारिक हिसाबले आएपछि हामी त्यो तर त्यो समस्या समाधान गर्न हामी तत्कालै पहल चाहिँ हामी गर्छौँ।
भर्खरै सुन्नुभयो श्रम गन्तव्य देशमा समस्यामा परेका श्रमिकको स्वदेश फिर्तीका लागि भइरहेको पहल र प्रक्रियाबारे बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसँग गरिएको कुराकानी। महामारीको यो समयमा विदेशबाट फर्कनेका लागि सरकारले जारी गरेको नयाँ मापदण्डबारे जानकारी लिएर एकैछिनमा आउनेछौ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। कार्यक्रममा यतिन्जेल सुन्नुभयो महामारीको कारण समयमा स्वदेश फर्कन नपाएका श्रमिकको समस्या र समाधानका लागि गन्तव्य देशमै भइरहेको पहल बारे रिपोर्ट, मलेसियामा कार्यरत नेपालीको अवस्थाबारे त्यहाँका लागि नेपाली राजदूत उदयराज पाण्डेसित गरिएको कुराकानी, अनि समस्यामा पर्नेको उद्धारको लागि भइरहेको पहल बारे वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसँग गरिएको कुराकानी।
कार्यक्रममा अब नियमित उडान मार्फत स्वदेश फर्कने नेपालीले पालना गर्नुपर्ने नयाँ मापदण्ड बारे जानकारीको पालो।
तपाईँ विदेशबाट नेपाल आउँदै हुनुहुन्छ, नेपाल फर्किएपछि अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ। कोरोना विरूद्धको दुवै डोज खोप लगाएको भए पनि विदेशबाट फर्कने यात्रुले अनिवार्य रूपमा होटल क्वारेन्टिनमा बस्नुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। सरकारले तोकेको नयाँ मापदण्डमा खाड़ीका देश र मलेसियामा श्रम गरी स्वदेश फर्किने नेपालीले 5 दिन होटल क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण नेगेटिभ आएपछि थप 10 दिन होम क्वारेन्टिनमा बस्ने गरी सम्बन्धित गन्तव्यमा जान अनुमति दिइने व्यवस्था गरिएको छ। यस्तै आकस्मिक अवस्थामा बाहेक अन्यलाई 10 दिन होटल क्वारेन्टिन अनिवार्य गरिएको छ। नेपाल आउँदा साथमा 72 घण्टा यताको पीसीआर नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ। यात्रुको साथमा 10 दिन होटल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ। होटल क्वारेन्टिनको खर्च आफैले बिहोर्नुपर्छ। 10 दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु गन्तव्यमा जान सक्नेछन्। सरकारले विदेशबाट आउने यात्रुका लागि जारी गरेको नयाँ मापदण्डले विभिन्न शर्त र अवस्थाहरूमा सिधै होम क्वारेन्टिनमा जान पाउने कुरा पनि उल्लेख गरेको छ। आफ्नो धर्म रीति परम्परा अनुसार आफन्तको अन्तिम संस्कारमा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा पालिकाको सिफारिशका आधारमा कम्तीमा 10 दिनसम्म अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर जान अनुमति दिइनेछ। क्वारेन्टिन रहँदाको समयमा आफ्नो खर्चमा 11 दिनमा पीसीआर परीक्षण गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ। त्यसै गरी दीर्घ बिरामी, शारीरिक रूपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र पालिकाको सिफारिशका आधारमा कम्तीमा 10 दिन होम क्वारेन्टिनमा बस्ने गरी गन्तव्यमा जान अनुमति पाइन्छ। होम क्वारेन्टिनमा बस्दा आफ्नै खर्चमा 14 र 11 दिनमा पीसीआर परीक्षण अनिवार्य रूपमा गर्ने पर्ने हुन्छ। होम क्वारेन्टिनमा बसे नबसेको र पीसीआर परीक्षण गराए नगराएको निगरानी तथा अनुगमन सम्बन्धित पालिकाले गर्नेछन्। नेपाल आउने कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूको हकमा सम्बन्धित नियोगको सिफारिशको आधारमा नियोगले तोकेको वासस्थानमा अनिवार्य 10 दिन क्वारेन्टिन बस्ने गरी गन्तव्यमा जान अनुमति दिइनेछ। होम क्वारेन्टिनमा बस्दा आफ्नै खर्चमा 14 र 11 दिनमा पीसीआर परीक्षण अनिवार्य रूपमा गर्नुपर्नेछ। सरकारी काममा विदेश गएका कर्मचारीहरूको हकमा सम्बन्धित कार्यालयको सिफारिशका आधारमा कम्तीमा 10 दिन होम क्वारेन्टिनमा बस्ने गरी गन्तव्यमा जान अनुमति दिइने उल्लेख गरिएको छ। होम क्वारेन्टिनमा बस्दा आफ्नै खर्चमा 14 र 11 दिनमा पीसीआर परीक्षण अनिवार्य रूपमा गर्नुपर्नेछ। एकाघर परिवारका कुनै सदस्य अस्पतालको आईसीयू तथा भेन्टिलेटरमा उपचारका लागि भर्ना भएका तर हेरचाह गर्ने कोही नभएकाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात तथा सम्बन्धित पालिकाको सिफारिश पेश भएमा अस्पताल र गन्तव्यमा जान पाइनेछ। होम क्वारेन्टिन बस्ने गरी वा होटल क्वारेन्टिन पूरा गरी गन्तव्यमा जान खोज्ने सबैलाई स्थानीय प्रशासनले आवश्यक सहजीकरण गर्नेछ। आफ्नो धर्म रीतिरिवाज परम्परा अनुसार आफन्तको अन्तिम संस्कारका लागि विदेशबाट नेपाल आउने व्यक्तिको हकमा भने पालिकाको सिफारिशमा सिधै गन्तव्यमा जान दिइनेछ, तर 10 दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ। सरकारले नयाँ मापदण्डसहित 7 वटा 5 तारे चार तारे तीनवटा, तीन तारे सातवटा, दुईवटा रिसोर्ट सहित 78 होटललाई क्वारेन्टीन होटल तोकेको छ। होटलको कोठामा टीभी वाईफाईको सुविधा अनिवार्य गरिएको छ। अट्याच टोयलेट र नुहाउन तथा पिउने तातो पानीको व्यवस्थाका साथै होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र प्रदान गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ। होटल क्वारेन्टीनमा रहेका यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमूना संकलनका लागि समेत पर्याप्त ठाउँ भएको हुनुपर्ने शर्त राखिएको छ। होटल क्वारेन्टीन र बुकिङका सम्बन्धमा आफू स्वदेश फर्किने एयरलाइन्समा बुझ्न सकिन्छ।
नेपाल आउने यात्रुका लागि सरकारले जारी गरेका नयाँ मापदण्डपछि कार्यक्रममा अब तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तरको पालो। खेमसिंह खत्री सोध्नुहुन्छ, सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीको लागि खोप उपलब्ध गराएको छ कि छैन? म साउदी जाँदैछु, मैले साउदी जानु अघि खोप लगाउन पाउँछु कि पाउँदिन होला?
खेमजी, अहिले नेपाल सरकारले प्राथमिकताको आधारमा नागरिकलाई खोप उपलब्ध गराइरहेको छ। वैदेशिक रोजगारीमा जानेहरू खोप लगाउने प्राथमिकतामा परेका छैनन्। तपाई तत्काल साउदी जाँदै हुनुहुन्छ भने खोप लाउन पाउने सम्भावना कम छ, किनकि उमेर समूह अनुसार अहिले सरकारले खोप प्रदान गरिरहेको छ। उमेर समूह अनुसार तपाई साउदी जानु अघि नै पालो आएमा मात्र खोप लगाउन पाइन्छ। खोपका लागि बरू तपाईले स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गई आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ।
वैदेशिक रोजगार सम्बन्धी आफ्ना प्रश्न, समस्या, अनुभव तथा भोगाई सहित कार्यक्रम देश परदेशमा तपाई पनि सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना desh@unn.com.np आफ्ना समस्या, प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएस बाट पनि पठाउन सकिन्छ।
मोबाइलको मेसेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 35566 नम्बरमा पठाउनुहोस्। मेसेज हामी कहाँ आइपुग्छ? आफ्नो विचार, प्रश्न र भनाई आफ्नै आवाजमा रेकर्ड गराउन हाम्रो टोल फ्री नम्बर 1660015566 मा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म फोन गर्दा पनि हुन्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौ।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौलासँगै मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटा पनि बिदा हुन्छौ। नमस्कार।